आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मैले आएको छु त्यो सारा बन्धन संसारको, छोडेर मैले आएको छु त्यो अभिलाषा जीवनको, तोडेर मैले तपाईको वचनलाई अंगालेको छु जीवनमा, यीशु तपाईको वचनलाई अंगालेको छु जीवनमा, जब एक्लो थे यो संसारमा यीशु आए सहारा बनेर, जब एक्लो थे यो संसारमा यीशु आए सहारा बनेर, तोडेर मैले आएको छु सारा बन्धन संसारको। तपाईको आशिष महान छ, हीरा मोती सुन भन्दा अति मूल्य छ, यीशु तपाईको आशिष महान छ, हीरा मोती सुन भन्दा अति मूल्य छ, जब संकटमा रोइरहे थे यीशु आए सायक बनेरा जब संकट मा रोइरहे थे यीशु आए सायक बनेरा तोड़ेरा मैले आएको छु त्यो सारा बन्धन संसारको छोडेर मैले आएको छु त्यो अभिलाषा जीवनको छोडेर मैले
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार। साथै तपाई सबैलाई आजको यो पवित्र धर्म शास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ र सम्पूर्ण कुरा ठिक ठाक तरिकाले चलिरहेको छ। यहाँ म लगायत सम्पूर्ण युनिट पनि आराम कुशलै छौ प्रभुको अनुग्रहमा। अनि प्रभुसँग हाम्रो यही प्रार्थना छ कि तपाईहरू पनि परमेश्वरको आशिषद्वारा सदैव भरिपूर भइरहनुहोस्। उहाँको अनुग्रह शान्ति चंगाई तपाईको जीवनमा, तपाईको परिवारमा अनि तपाईको पेशामा बनिरहेको होस्। हामीले तपाईहरूले माया गरेर पठाउनुभएका पत्रहरू प्राप्त गरिरहेका छौं, धेरै धेरै खुशी लागिरहेको छ, उत्साह बढ़िरहेको छ। तपाईहरूले प्राप्त गरेका आशिषहरू र तपाईहरूले पठाउनुभएका सुझावहरू पढ्दाखेरि मित्र, आउने दिनहरूमा पनि यसरी नै हामी आत्मीय संगतिको आशा गर्दछौ। तपाईहरूले पठाउनुभएका प्रार्थनाहरू हामीले सदैव यहाँ परमेश्वरको उपस्थितिमा लगिरहेका छौं। हामी विश्वास गर्दछौ परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ, किनकि उहाँले भन्नुभएको छ उहाँ प्रार्थना सुन्ने प्रभु हुनुहुन्छ। दुखी गरीब दीन असहायमा परेका मानिसहरूको चित्कार सुन्ने प्रभु हुनुहुन्छ। अनि त्यो हामीले देखेका छौं, अनुभव गरेका छौं, चाखेका छौं। उहाँ जीवित हुनुहुन्छ प्रियहरू, त्यसकारण त हामी उहाँ कहाँ जान्छौं आशा लिएर, भरोसा लिएर। अनि हाम्रो आशा र भरोसालाई उहाँले कहिले पनि निराश पार्नुहुन्न। त्यही नै विशेषता हाम्रो महान मायालु दयालु करूणाले भरेका परमेश्वरको साथमा हामी पाउँदछौ। त्यसकारण मित्रहरू, निर्धक्क हुनुहोस्, प्रभुमा आनन्दित हुनुहोस्, शान्ति प्रेम आनन्दमा अगाडि बढ्नुहोस्। हुन्छ मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा मत्ती सात अध्यायबाट आरम्भ गर्न गइरहेका छौ। यो सात अध्यायको मुख्य विषय हो राजा प्रभुका सन्तानहरूको अन्य प्रभुका सन्तानहरूसँगको सम्बन्ध प्रार्थनाद्वारा कायम गरिन्दछ। दुईवटा मार्गहरूको बारेमा अन्तिम चेतावनीहरू अनि झुट्टा भविष्य वक्ताहरू, झुट्टा अंगीकारकर्ताहरू र दुई जगहरू, यी विषयहरू हामी मत्ती सात अध्यायमा देख्दछौ। त आज हामी मत्ती सात अध्याय पद एकदेखि बाह्र पदसम्म हेर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ अरूहरूमाथि न्याय गर्न निषेध। याद गर्नुहोला, अरूहरूमाथि
न्याय गर्नु हुँदैन, प्रभुले सिकाउनुहुन्छ। सात अध्याय मती सात अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ, अनि दुई पदमा भनिएको छ, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्दछौ त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। मित्र, यी पदहरूलाई वास्तवमा अति नै धेरै अबुझाइ गरिएको छ। न्याय गर्नु वा दोष लगाउनुको अर्थ हुन सक्छ निर्णय गर्नु, भेद छुट्याउनु, निन्दा गर्नु, प्रतिशोध लिनु, अनि यसको वास्तविक अर्थ पापीको रूपमा दोष दिनु हो। यी पदहरूले भन्दैन कि परमेश्वरका सन्तानहरूलाई अरूको दोष लगाउन वा न्याय गर्न निषेध गरिएको छ, तर यसको मतलब यो हो, हामीले अपराधी दोषी लगाउने अर्थमा अरूहरूको आन्तरिक विचारहरू इरादाहरूको न्याय गर्न वा दोष लगाउन चाहिँ कदापि हुँदैन। यो कुरा हामीले बुझ्नु पर्दछ। हामीलाई थाहा हुँदैन वा बुझ्दैनौ कि ख्रिस्टमा हाम्रा दाजु वा भाइ, दिदी वा बहिनी वास्तवमा केही निश्चित कामहरू गर्दछन्। हामी खालि बाह्य क्रियाहरू, बाह्य कामहरू मात्र देख्छौ। गलत, खराब र दुष्ट क्रियाहरूको न्याय गर्ने कुरा वा दोष लगाउने कुरामा परमेश्वर हामीलाई निषेध गर्नु हुन्न जुन हामी देख्छौ। खास कुरा के हो भने, यदि हामी आफ्नो न्यायमा कठोर बन्दछौ भने हामी त्यस्ता प्रकारको व्यक्तिको रूपमा चिनिनेछौ जो अरूहरूको सम्बन्धमा, उसको सोचहरूमा, उसको विचारहरूमा अति नै कठोर छ। म यस प्रकारका मानिसहरूलाई जान्दछु अनि मलाई निश्चय छ कि तपाईहरूले पनि त्यसको थाहा पाउनु भएको होला। सायद कसैले भनेको होला, उसले भनेको कुराहरू मतलब नराख्नुहोस्, उसले भनेका कुराहरूमा मतलब नराख्नुहोस्, वास्ता नगर्नुहोस्, उससँग कहिले पनि बोल्न असल वचनहरू हुँदैन। हेर्नुहोस् त, उसले जुन तरिकामा न्याय गरिरहेको छ त्यही तरिकामा उल्टै उसलाई न्याय गरिएको छ। यही नै हाम्रा प्रभुले यी पदहरूमा भनिरहनु भएको छ, अरूहरूलाई दोषी नठहराऊ र तिमीहरू पनि दोषी ठहराइने छैनौ, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्दछौ त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछन्। अनि तीन पदमा भन्नुहुन्छ, किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्छौ तर तिम्रो आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? उहाँ तपाईँको भाइको आँखामा भएको सानो धुलोको कण र तपाईँ स्वयंको आँखामा भएको ठूलो मुढासँग तुलना गरिरहनु भएको छ। मुढो चाहिँ आलोचनाको र पूर्व निर्णयको आत्मा हो, पूर्व निर्णयको आत्मा हो। तपाईँको दृश्यलाई वा दर्शनलाई त्यसले छिकेको कारणले, त्यसले छिकेको कारणले गर्दा, ढाकेको कारणले गर्दा तपाईँ अरूहरूको पाप न्याय गर्न वा दोष लगाउने उचित स्थानमा हुनुहुन्न। पद चार र पाँचमा भन्नुहुन्छ, अथवा तिम्रो आफ्नै आँखामा मुढा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ, ए पाखण्डी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। यो कडा न्यायको विषय निश्चय नै कुनै त्यस्तो कुरा हो जुनको बारेमा हामी अति नै धेरै होसियारी हुनुपर्छ। यद्यपि प्रभु येशूले स्पष्ट पार्नु भएको छ कि अरूहरूमाथि कडा न्याय गर्न वा दोष लगाउने काममा हामी बस्नु हुँदैन, उहाँले यो पनि भन्नुभयो, हामी तिनीहरूलाई तिनीहरूका फलहरूबाट जान्दछौ, चिन्दछौ। एकजना महान प्रभुको दासले भन्नुभएको थियो, म कसैले न्याय गर्ने न्यायाधीश होइन, तर म फल निरीक्षक हुँ, वा कसैको जीवनमा कस्तो किसिमको फल फलेको छ त्यसको निरीक्षक हुँ। अनि हामी भन्न सक्छौ ख्रिस्टियनहरूले फल उत्पादन गरिरहेको छ या छैन, छ भने कस्तो किसिमको फल उत्पादन गरिरहेको छ। त्यसपछि हामी देख्छौ अरूमाथि न्यायको हुकुम दिइएको। अहिले प्रभुले हामीलाई अलिकति दोधारको अवस्थामा, अलमलको अवस्थामा राख्नुहुन्छ। छ पदमा भनिएको छ, जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुचल्लान् र फर्की तिमीलाई हम्मला गर्लान्। हामीले तय गर्नुपर्छ, विचार गर्नुपर्दछ, को चाहिँ कुकुर हुन् र को चाहिँ सुँगुरहरू हुन्। गर्नु पर्दैन र प्रभुले चार खुट्टे यी जनावरहरूको बारेमा कुरा गरिरहनु भएको छैन। हामीले पवित्र कुराहरू कुकुरहरूलाई दिनुहुँदैन वा हिरा मोती बहुमूल्य पत्थर सुँगुरहरूको सामुने फ्याँकी दिनुहुँदैन। अर्को शब्दमा त्यसको तिनीहरूले कुनै महत्व जान्दैन। त्यसकारण त्यहाँ हामीले बनाउनु पर्ने वा गर्नुपर्ने न्याय छ। त्यहाँ निश्चित स्थान र समयहरू छन् जहाँ परमेश्वरको वचन भन्ने उचित कुरा उचित समय हुँदैन। यो न्याय नै तपाईँ र मैले बनाउनु पर्ने हुन्छ। म एकजना व्यक्तिलाई चिन्दछु जो एक भारत प्रान्तको एक व्यवस्था निर्माता थिए। तर उनी अति नै धेरै जड्या व्यक्ति थिए, तर उनी अद्भुत रूपमा प्रभुमा आएर परिवर्तित भए। उसको जीवनशैली सम्पूर्ण कुरा परिवर्तन भयो। आज उहाँ एक महान प्रभुको दास गनिनुहुन्छ। व्यवस्था निर्माता मण्डलका अन्य सहकर्मीहरूले उनी कति ठूलो जड्या थिए भन्ने कुरा राम्ररी जानेका थिए। त्यसपछि तिनीहरूले सुने कि उसले त प्रभुमा परिवर्तित जीवन पाएका छन्। एक दिन विधान वा कानूनी बनाउने सभामा उसको सीटमा बसेथे अनि उसका सहकर्मी मित्रले उसलाई हेरे र खेलठट्टा वा मजाकमा जुरुक्कै उठेर सभाको अध्यक्षलाई सम्बोधन गरे र भने, मेरो प्रस्ताव यो हो, हामी फल्ना फल्ना व्यक्तिबाट आज सन्देश सुन्नेछौ। सबैजना गललललल हाँसे। तर त्यस व्यवस्था निर्माता वा लेजिस्लेटर अनुचित समयमा थिए केही कुरा बोल्नलाई। जसै उनी उठे र उनीहरूलाई भने, मलाई माफ गर्नुहोस्, मसँग भन्नलाई केही कुरा छैन अहिले अनि यहाँ। मेरो प्रभुले भन्नुभएको छ कि सुँगुरहरूको अगाडि बहुमूल्य हिरा मोती पत्थर फ्याँक्नु हुँदैन। त्यसपछि उनी आफ्नो सिटमा थपक्क बसे। त्यसपछिदेखि तिनीहरूले उसलाई कहिले पनि मजाक र हँसी ठट्टा उडाएनन्। एकजना सिङ्गापुरका पास्टरले मलाई भनिरहनु भएको थियो, एकजना पुलिस इन्स्पेक्टरले उहाँलाई भन्नुभएछ, फल्ना फल्ना बिल्डिङमा अपार्टमेन्टमा खाली समलिङ्गीहरू मात्र रहेका छन्, तिनीहरूले तपाईँ ख्रिस्टियन हुनुहुन्छ भन्ने कुरा राम्ररी जान्दछन् अनि उनीहरूले पुलिस स्टेशनमा ल्याउँदा बताएछन् यो कुरा। अनि त्यस पुलिस इन्स्पेक्टरले उहाँलाई सन्देश प्रचार गर्न आग्रह गरेछ यी मानिसहरूलाई। तर पास्टरले भन्नुभएछ, सुँगुरहरूको सामुने बहुमूल्य पत्थर हिरा मोती फ्याँक्नु उचित होइन। म ती मानिसहरूलाई धेरै समयदेखि जान्दछु, चिन्दछु। म तिनीहरूको सामने सालौंसम्म काम गरे, तर यो साबित भयो बहुमूल्य पत्थर हिरा मोती सुँगुरको सामुने फ्याँकेको समान। मित्र, म तपाईंलाई भनौं, हाम्रा समाजमा त्यहाँ सुँगुर र कुकुर रूपी मानिसहरू छन् जसले असल कुराको महत्वलाई जान्दैनन्। हामीले के गर्ने त? येशूले हामीलाई भन्नुहुन्छ, हामीले न्याय गर्नुहुँदैन। त्यसपछि उहाँले भन्नुहुन्छ, न्याय गर्नुपर्छ। उहाँले अर्को पदमा हामीले के गर्नुपर्छ सोको बारेमा बताउनुहुन्छ। निम्न पदहरूमा हामी देख्छौ, प्रार्थना नै त्यो दुधारको समाधान हो। सात र आठ पदमा भनिएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढक ढक्याउ त तिमीहरूको निम्ति उगारिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्दछ त्यसले भेटाउँदछ, जसले ढक ढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। परमेश्वरका सन्तानहरूले यस संसारका मानिसहरूसँग कसरी भेट्ने सामना गरिरहेको एक महान समस्या हो। परमेश्वरका सन्तानले यस संसारका मानिसहरूलाई वा मानिसहरूसँग कसरी भेट्ने सामना गरिरहेको एक महान समस्या हो। हामी हरेक दिन विभिन्न प्रकारका मानिसहरूसँग भेट हुँदछौ, कोही असल, कोही खराब, कोही भ्रष्ट इत्यादि। कुनै कुनै मानिसलाई हाम्रो मित्रताको, हाम्रो सहायताको आवश्यकता छ र हामी तिनीहरूको जरूरत र तिनीहरूलाई हाम्रो हृदयका नजिक तानी ल्याउनु पर्छ। अरूहरूलाई चाहिँ दुर्जनहरू हुन्, हामीलाई नाश गर्न कोशिशमा हुन्छन् र हामीले त्यस्ताहरूलाई हामीबाट परै टाढै राखे असल हुनेछ। हामीले कसरी थाहा पाउनु? माग्नु, खोज्नु, ढकढक्याउनु निश्चय नै यस समस्याको संकेत गर्दछ। यी पदहरू अन्य परिस्थितिहरूको लागि पनि प्रयोग गर्न सकिन्छ, तर यो नै परिस्थितिसँग चाहिँ यसको खास प्रासंगिक अर्थ छ। म प्रभुको सेविकाईमा 17 वर्षदेखि छु। मैले विभिन्न प्रकारका मानिसहरू भेटेको छु र सधैँ भेट्दछु र म सधैँ नै प्रार्थना गर्ने गर्छु, प्रभु म आज नयाँ मानिसहरूसँग भेट्न गइरहेको छु, मलाई सिकाउनुहोस् कसरी म ती हरेकसँग व्यवहार गर्नु। कोही कोहीलाई मेरो सहायताको आवश्यकता छ भने कोही कोही चाहिँ झूठहरू र दुर्जनहरू अनि भ्रष्टहरू हुन् अनि त्यस्ताहरूको निम्ति समय बर्बाद हो। प्राचीन मण्डलीमा पत्रुसले हननिया र सफिराको बारेमा थाहा पाए कि तिनीहरू झूठ बोलिरहेका छन्। तर म चाहिँ कसैले झूठ बोलिरहेका छन्, कसले चाहिँ सत्य बोलिरहेका छन् त्यसको बारेमा भन्न सक्दिन। प्राचीन मण्डलीमा ती प्रभुका चेलाहरूसँग भएको जस्तै मसँग आत्मिक पहिचान गर्ने ज्ञान छैन। म विश्वास गर्दछु यो वरदान आज केही मानिसहरूसँग मात्र छ अनि प्रार्थनाको विषयमा पहिचानको आत्मिक ज्ञान समझ हुन अति नै महत्वपूर्ण छ। जब हामी नयाँ व्यक्तिहरू भेट्दछौ कि हामीले कहिले परमेश्वरसँग कसरी तिनीहरूसँग व्यवहार गर्ने त्यसको बारेमा स्पष्ट मार्गदर्शनको अगुवाईको लागि विन्ती प्रार्थना गर्दछौ। मैले पत्ता लगाएको छु कि यो गर्न अति नै असल उपाय हो र हामीले गर्नुपर्छ। निम्न पदहरूले यस कुराको निरन्तरता दिन्छ, परमेश्वरले यी विषयहरूमा तपाईंलाई सहायता गर्न चाहनुहुन्छ। भनिएको छ 9-11 पदमा, तिमीहरूमध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चीज दिन जान्दछौ भने स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुन्छ। मित्र, परमेश्वर चाहिँ हाम्रो लागि एउटा प्रेमी स्वर्गीय पिता हुनुहुन्छ अनि जब हामी माग्नलाई उहाँका जान्छौ तब हामी पाउनेछौ। हामीलाई आवश्यकता, मार्गदर्शनहरू हामी उहाँबाट पाउँदछौ। यदि दुष्ट बाबुहरूले आफ्ना छोराछोरीहरूलाई असल चीज दिन्छन् भने र उनीहरूको आवश्यकताहरूको बारेमा थाहा पाई त्यसको पूर्ति गर्छन् भने अवश्य हाम्रा स्वर्गीय पिताले हामीलाई अझ ज्यादा असल कुरा दिनुहुनेछ। त्यसकारणले गर्दा हामी सधैँ नै यी कुराहरूको लागि परमेश्वरसँग प्रार्थना गर्नुपर्दछ, ढकढक्याउनु पर्दछ, खोज्नु पर्दछ अनि त्यो हाम्रो निम्ति उघारिनेछ। अहिले आदर्श शासन अर्थात सुनौलो शासन बनाउँदो विषय यहाँ आउँदछ। पद 12 हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, त्यसकारण मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगम वक्ताका शिक्षाको सारांश हो। जब तपाईँ कसै नयाँ मानिसलाई भेट्नुहुन्छ, कसरी तपाईँ उससँग व्यवहार गर्न गइरहनु भएको छ तपाईँलाई थाहा छैन, तपाईँले न्याय गर्नुहुँदैन। तर यदि उनी कुकुर वा सुँगुर रूपी व्यक्ति हुन् भने तपाईँले उसलाई थाहा पाउनु भए, चिन्नु भए असल र उत्तम कुरा हुनेछ। हामी आज बोक्रेहरू, नक्कली र पाखण्डीहरूसँग होसियार हुनुपर्छ। त हामीले के गर्नुपर्छ त? यसलाई प्रार्थनाको विषय बनाऊ। भनिएको छ, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। यो सिद्धान्तको आधारमा हामी चल्नुपर्छ, किनभने यो अति नै महत्वपूर्ण शब्द हो। सुनौलो शासनमा यसले सुनौलो वा आदर्श शासन यसभन्दा पूर्ववर्ती हुने कुराको वर्णन गर्दछ। यसको मतलब यसलाई प्रार्थनामा प्रतिवादन गर्दछ। यी सम्पूर्ण एउटै पोकामा एकै ठाउँमा आउँदछ। खाली सुनौलो वा आदर्श शासन मात्र प्राथमिकता दिँदै माथि नउचालौं र यो नभनौं कि हामी यस अनुसार जीवनयापन गर्छौं। जस्तै कोही लिबरल उदारवादी ख्रिस्टियनहरू यसरी दावा गर्दछन्, जब हामी माग्दछौ, खोज्दछौं र ढकढक्याउँछौं, तब हामी आदर्श शासनको, सुनौलो शासनको ज्योतिमा जीवनयापन गर्न योग्य बन्छौं। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।